چیک شفٹ نمبر 39 یہاں سے شروع ہوتی ہے۔ کتاب عنوان اللہ کے سفیر، یہ کتاب نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے، جسے آپ کے لیے شمسہ غزالہ ریکارڈ کر رہی ہیں، جسے آپ کے لیے محمد اظہر لطیف پیش کر رہے ہیں۔ کتاب اللہ کے سفیر کو خان آصف نے تحریر کیا ہے۔ سلطان علاء الدین چند لمحوں کے لیے دم بخود رہ گیا، پھر اس کی یہ حیرت غیظ و غضب میں تبدیل ہو گئی۔ خسرو، تمہیں خبر ہے تم نے مجھے کس قدر آزار پہنچایا ہے؟ میں صرف تمہاری وجہ سے حضرت شیخ کے دیدار کے شرف سے محروم ہو گیا۔ سلطان علاء الدین کے بارے میں مشہور ہے کہ ایک بار فیصلہ کر لینے کے بعد اسے تبدیل نہیں کرتا تھا۔ اسی طرح اگر وہ ایک بار کسی سے ناراض ہو جاتا تھا تو پھر کسی بھی حال میں اس کی دل کی قدورت ختم نہیں ہوتی تھی۔ حضرت امیر خسرو بھی فرما روائے ہند کی اس مزاجی کیفیت سے پوری طرح واقف تھے، لیکن جب حضرت محبوب الہی کی نسبت سے سلطان نے گفتگو کی تو آپ نے تمام مصلحتوں کو بالائے طاق رکھتے ہوئے فرمایا، سلطان ذی حشم، میں آپ کی برہمی سے بے خبر نہیں تھا، اور خسرو تم یہ بھی جانتے ہو کہ ہماری برہمی کا رد عمل بہت شدید ہوتا ہے۔ سلطان علاء الدین نے اسی ناراضی کے عالم میں کہا، اس سے زیادہ رد عمل کیا ہوگا کہ سلطان مجھے اس خدمت سے سبکدوش کر دیں گے۔ حضرت امیر خسرو نے ہر خوف و خطر سے بے نیاز ہو کر فرمایا، اور یہ بھی ہو سکتا ہے کہ مجھے حوالہ زندان کر دیا جائے۔ ان سزاؤں کے علاوہ اور بھی سزائیں ہیں۔ سلطان علاء الدین نے حضرت امیر خسرو کی وضاحت کے جواب میں کہا، موت کی سزا سے زیادہ اذیتناک سزا کوئی دوسری نہیں ہو سکتی۔ حضرت امیر خسرو نے احترام شاہی کو ملحوظ رکھتے ہوئے کہا، میرے نزدیک بادشاہ یا سربراہ حکومت کی ناراضی کا انتہائی نتیجہ یہ ہے کہ میں قتل کر دیا جاؤں اور زندگی سے محروم ہو جاؤں، مگر پیر و مرشد کی ناراضی سے آخرت خراب ہو جانے کا اندیشہ ہے۔ میں یہ تو برداشت کر سکتا ہوں کہ فرما روائے ہند مجھ سے ناراض ہو جائیں اور اپنی اس خفگی کا تاثر قائم کرنے کے لیے اپنے اس قادم کو تہ تیغ کرا دیں، مگر مجھے پیر و مرشد کے چہرے مبارک پر ہلکا سا عکس ملال بھی گوارا نہیں کہ ان کی ناخوشی میری آخرت کی تباہی کا سبب بن سکتی ہے۔ بس یہی وہ صورتحال تھی جس نے مجھے افشائے راست کی ترغیب دی۔ دراصل میں جان کے مقابلے میں اپنی آخرت بچانا چاہتا تھا۔ اللہ کا شکر ہے کہ میری آخرت سلامت رہی، جان باقی ہے۔ اگر آپ پسند کریں تو اپنی نافرمانی کے جرم میں میری جان لے سکتے ہیں۔ بیشتر مورخین کی روایت کے مطابق سلطان علاء الدین خلجی ایک ذہین حکمران تھا۔ اسے امیر خسرو کا جواب بہت پسند آیا اور کچھ دیر کے لیے اس کے دل میں پیدا ہو جانے والا غبار صاف ہو گیا۔ یہ ایک تاریخی واقعہ ہے جسے مورخین نے اس کی ذہانت سے تعبیر کیا ہے، مگر اہل نظر جانتے ہیں کہ حضرت امیر خسرو کے جواب پر سلطان کا خاموش رہنا در پردہ حضرت نظام الدین اولیاء کے جلال روحانی کے زیر اثر تھا۔ یہ حکمران اپنی مرضی کے خلاف کوئی بات سننا گوارا نہیں کرتا تھا۔ اس نے حضرت امیر خسرو کی یہ بے باکی صرف اس لیے برداشت کی کہ وہ حضرت محبوب الہی کے جلال روحانی سے ڈرتا تھا۔ مختصر یہ کہ اس واقعے کے بعد حضرت نظام الدین اولیاء اور سلطان علاء الدین خلجی کے درمیان ملاقات کے تمام امکانات ختم ہو گئے، مگر یہ بات بھی طے ہو گئی کہ سلطان کو حضرت محبوب الہی کی دعاؤں کا سائبان حاصل ہے۔ حضرت نظام الدین اولیاء کی مجلس سے دشت روشن تھی۔ ایک عقیدت مند اپنے غلام کے ساتھ حاضر خدمت ہوا۔ اس غلام کا نام ملیح تھا۔ عقیدت مند نے شکرانے کے طور پر حضرت محبوب الہی کے سامنے اپنے غلام کو آزاد کر دیا۔ آزاد ہوتے ہی غلام اپنی جگہ سے بے اختیار اٹھا اور حضرت نظام الدین اولیاء کے قدموں میں بیٹھ کر رونے لگا۔ دنیا کی غلامی سے آزاد ہو کر خوش ہوں، مگر اب ایک اور غلامی کی تمنا ہے۔ یہاں عقائد اور غلامی کا نہیں، صرف محبت کا رشتہ ہے۔ یہ کہہ کر حضرت محبوب الہی نے غلام ملیح کو بیعت کے شرف سے سرفراز کیا۔ پھر حاضرین مجلس کو مخاطب کر کے فرمایا، اس راستے میں نہ کوئی آقا ہے نہ کوئی غلام، یہ محبت کی دنیا ہے۔ اس دنیا میں جو بھی نیک نیتی کے ساتھ داخل ہوا اس کا کام بن گیا اور وہ کامیاب ٹھہرا۔ اس کے بعد حضرت نظام الدین اولیاء نے یہ واقعہ بیان کرتے ہوئے فرمایا، غزنی میں ایک بزرگ تھے، زیرک نامی ان کا ایک غلام تھا جو صاحب صلاحیت تھا۔ جب ان بزرگ کے انتقال کا وقت آیا تو تمام مرید جمع ہوئے اور عرض کرنے لگے، آپ کے بعد سجاد نشین کا اعزاز کسے حاصل ہوگا؟ بزرگ نے اپنے غلام کی طرف دیکھا، میرے بعد زیرک میرا خلیفہ ہوگا۔ ان بزرگ کے چار لڑکے تھے جو فطرتاً نہایت چالاک بھی تھے اور صاحب اختیار بھی۔ غلام زیرک نے صورتحال کی نزاکت کو محسوس کرتے ہوئے عرض کیا، خواجہ ارشادی گرامی سر آنکھوں پر، مگر آپ کے صاحبزادے مجھے سجادے یعنی خلافت پر بیٹھنے نہیں دیں گے और हर लम्हे मुझसे दुश्मनी का इजहार करेंगे। मैं बहुत कमज़ोर इंसान हूँ, इसलिए पीर व मुर्शिद मुझे माफ़ फरमाएं। ज़ीरो को पसो पेश में मुबतला देख कर बुजुर्ग ने फरमाया, तुझे इस सिलसिले में ज़रा भी खौफजदा नहीं होना चाहिए। अगर मेरे बेटे तुझसे तकरार फसाद करेंगे तो मैं उनके शर को दफ़ा कर दूंगा। अलगर्ज़ जब बुजुर्ग का इंतकाल हुआ तो इनकी वसीयत के मुताबिक ज़ीरक को सज्जादे पर बिठा दिया गया। खिलाफन का ऐलान होते ही चारों लड़कों ने ज़ीरक के खिलाफ दुश्मनी का आगाज कर दिया। भरी खानकाह में सैकड़ों मुरीदों के सामने ज़ीरक की तहकीर करने लगे। ये बेहुनर शख्स वालिद मोहतरम का खलीफा किस तरह हो सकता है? ये तो हमारा ग़ुलाम है, और ये ग़ुलाम की क्या मजाल कि वो सज्जादे पर बैठ कर इस आला मनसब की तजलील करे। ज़ीरक कुछ दिनों तक तो शहज़ादों का तहकीर आमेज सलूक बर्दाश्त करता रहा, मगर जब उसे अपनी जान का ख़तरा लाहक हो गया तो पीर व मुर्शिद के मज़ार पर हाजिर होकर अर्ज़ करने लगा, ख्वाजा आपने इरशाद फरमाया था कि अगर मेरे लड़के तुझसे मज़हमत करेंगे तो मैं इनके शर को दफ़ा कर दूंगा। अब अपना वादा वफा कीजिए कि वो लोग मेरी ज़िंदगी के दर पे हैं। ये इल्तिजा करके ज़ीरक खानकाह में वापस आ गया। अब इस बात को चंद रोज़ भी ना गुजरे होंगे कि गज़नी के नवाही इलाके पर कुफ्फार की एक लश्कर ने चढ़ाई कर दी। शहर को दुश्मनों से बचाने के लिए गर्दोनवाह के लोग इस्लामी लश्कर में शामिल होने लगे। इन बुजुर्ग के चारों लड़कों ने भी अपनी खिदमात पेश की और कुफार से जंग करते हुए शहीद हो गए। इस तरह किसी मज़ाहमत के बगैर शेख का मुकाम खिलाफत ज़ीरक के लिए खाली हो गया। ये इस बुजुर्ग का फैज़ रूहानी था कि बेटों को शहादत नसीब हुई और ग़ुलाम को सज्जादगी। सुल्तान अलाउद्दीन की अकीदत और हाजदीन की मुखालफत से बेनियाज हजरत निज़ामुद्दीन औलिया मखलूक खुदा की इस्लाह में मशगूल थे। एक रोज़ आपकी खानकाह में सैकड़ों तालबान हकीकत जमा थे। किसी दरवेश ने अर्ज़ किया, शेख तरके दुनिया क्या है? जवाब में हज़रत महबूब इलाही ने फरमाया, मेरे एक दोस्त ख्वाजा महमून हैं, वो एक दिन रस्ते में जा रहे थे, उन्होंने एक दरवेश को देखा जो अपने फ़कर के बाइस फाखर कशी में मुबतला था। अक्सर औकात भूखा रहने के बाइस इसका पेट कमर से जा लगा था। ख्वाजा महमूद ने दरवेश की यह हालत देखकर उसे एक डांग यानी तांबे का सिक्का देना चाहा। दरवेश ने ख्वाजा महमूद से कहा, आज मैंने कटहल यानी एक जंगली फल जी भर के खाया है और रोज़ी की तरफ से आज के लिए इस्तीफा हासिल कर लिया है, इसलिए ऐ ख्वाजा मुझे इस सिक्के की हाजत नहीं, किसी ज़रूरतमंद को दे दो। ये वाक़या सुनाने के बाद हज़रत निज़ामुद्दीन औलिया ने फरमाया, ये है सब्र और ये है कनात, और इसी सब्र व कनात को तरके दुनिया कहते हैं। फिर हज़रत महबूब इलाही ने हाज़रीन मजलिस को एक और वाक़या सुनाते हुए फरमाया, एक बुजुर्ग शेख अली थे। एक दिन वो अपने घर में दोनों पांव फैलाए खरके की बखियागरी कर रहे थे। इसी हालत में खलीफा का हाजिब दाखिल हुआ और शेख अली से कहने लगा कि खलीफा आपसे मुलाकात के लिए तशरीफ़ ला रहे हैं। शेख अली के जाविये में कोई तब्दीली नहीं आई, वो इसी तरह अपने पांव फैलाए खरका सीते रहे। हाजिब ने कई बार खलीफा की आमद की इत्तला दी, मगर शेख अली ने नज़र उठाकर भी नहीं देखा और अपने काम में मसरूफ़ रहे। यहाँ तक कि खलीफा घर में दाखिल हुआ और सलाम करके बैठ गया। शेख अली ने खलीफा के सलाम का जवाब दिया और हाकिम में वक्त को सवालिया नज़रों से देखने लगे। हाजिब ने कई बार कहा कि शेख आप खलीफा के एहतराम में अपने पांव समेट लें, मगर शेख अली ने कोई जवाब नहीं दिया, जैसे आपने इसकी बात सुनी ही ना हो। खलीफा ने कई मसाइल दरियाफ्त किए। शेख अली ने पूरी तफसील और कुछ दली के साथ जवाब दिए, मगर अपने बैठने का जाविया तब्दील नहीं किया। फिर जब खलीफा वापस जाने लगा तो शेख अली ने एक हाथ से खलीफा का हाथ और दूसरे हाथ से हाजिब का हाथ पकड़ा और खड़े हो गए। फिर नहायत पुरजलाल लहजे में फरमाया, जो शख्स अपने दोनों हाथ सुखेड़ लेता है उसके लिए जायज़ है कि वो अपने दोनों पांव फैला दे। शेख अली की गुफ्तगू का मफहूम ये था कि इन्हें खलीफा वक्त से कोई तमा नहीं था, इसलिए एहतरामन खड़े नहीं हुए। जब कोई शख्स किसी हाकिम के सामने दस्ते तलब दराज करता है तो वो अपने पांव समेटने पर मजबूर हो जाता है। शेख अली का वाकया सुनाने के बाद हजरत निज़ामुद्दीन औलिया ने फरमाया, इसको दरके दुनिया कहते हैं। फिर इसी मजलिस में हजरत महबूब इलाही ने मशहूर बुजुर्ग हजरत अजल शिराजी का वाकया बयान करते हुए फरमाया, एक शख्स हजरत ख्वाजा शिराजी का मुरीद हुआ और इस बात का इंतजार करने लगा कि पीर व मुर्शिद इसे किसी वजीफे की तलकीन फरमाते हैं। कुछ देर तक मजलिस पर सुकूत तारी रहा, फिर हजरत ख्वाजा अजमल शिराजी ने अपने नए मुरीद को मुखातिब करके फरमाया, जिस चीज़ को तुम अपने लिए रवा ना रखो उसे दूसरों के लिए भी पसंद ना करो। मुरीद पीर व मुर्शिद की हिदायत सुनकर चला गया। फिर एक तवील मुद्दत के बाद वापस आया और हजरत शेख से अर्ज करने लगा, मैं जिस रोज़ से आपके हल्का इरादत में शामिल हुआ हूँ उसी रोज़ से मुंतजर हूँ कि पीर व मुर्शिद نماز، روزہ اور دیگر وظائف کے لیے مجھے کیا حکم دیتے ہیں؟ اپنی مرید کی بات سن کر حضرت خواجہ عدل شیرازی نے فرمایا، میں نے تمہیں پہلے دن یہ سبق دیا تھا کہ جو چیز ذاتی طور پر تمہیں پسند نہ ہو اسے دوسرے کے لیے پسند نہ کرو، مگر تم نے میری وہ بات یاد نہیں رکھی۔ جب کسی شخص کو پہلا سبق یاد نہ ہو تو پھر اسے دوسرا سبق کس طرح دیا جا سکتا ہے؟ اس کے بعد حضرت خواجہ عجل شیرازی نے حاضرین مجلس کو مخاطب کر کے فرمایا، ایک بزرگ اکثر کہا کرتے تھے کہ نماز، روزہ اور وظائف دیکھ کی ضروریات ہیں، لیکن اصل چیز گوشت ہے۔ جب گوشت ہی نہ ہوگا تو مسالے کیا کام آئیں گے؟ حاضرین میں سے کسی شخص نے اس نقطے کی وضاحت چاہی تو وہ بزرگ فرمانے لگے کہ گوشت ترک دنیا ہے اور نماز، روزہ اور وظائف مسالہ جات ہیں، اس لیے مرد مومن کو لازم ہے کہ پہلے ترک دنیا کرے اور کسی چیز سے تعلق نہ رکھے، پھر نماز پڑھے، روزہ رکھے اور دوسرے وظائف میں مشغول ہو تو کوئی خطرہ نہیں، مگر اس حالت میں کہ دل دنیا کی محبت سے لبریز ہو تو عبادت و وظائف سے کچھ حاصل نہیں ہوگا۔ حضرت نظام الدین اولیاء نے حضرت خواجہ عدل شیرازی کے حوالے سے یہ واقعہ سنانے کے بعد فرمایا، اگر گھی، لونگ، لہسن، پیاز وغیرہ دیگھ میں ڈالیں اور بھگانیں، پھر پانی ڈال کر شوربہ کریں تو وہ جھوٹا شوربہ کہلائے گا۔ اصل شوربہ وہی ہے جس کا تعلق گوشت سے ہو، خواہ مسالوں کا استعمال ہو یا نہ ہو۔ مجلس کے اختتام پر حضرت نظام الدین اولیاء نے فرمایا، ترک دنیا کے یہ معنی ہرگز نہیں کہ انسان ننگا ہو کر لنگوٹ باندھ کر ایک جگہ بیٹھا رہے، بلکہ ترک دنیا یہ ہے کہ لباس پہنے، کھانا کھائے اور جو فتوحات حاصل ہوں انہیں بندگان خدا میں تقسیم کرتا رہے، جمع نہ کرے اور اپنی طبیعت کو کسی شے کی جانب مائل نہ ہونے دے۔ حضرت نظام الدین اولیاء کا حلقہ درس روز بروز وسیع ہوتا جا رہا تھا، پھر ایک وقت وہ بھی آیا کہ آپ کی مجلس درس میں 10,000 آدمی جمع ہونے لگے۔ اس موقع پر یہ سوال کیا جا سکتا ہے کہ 700 ہجری میں لاؤڈ سپیکر ایجاد نہیں ہوا تھا، پھر کسی برقی آلے کی مدد کے بغیر اتنے بڑے انسانی ہجوم کو مخاطب کرنا کس طرح ممکن تھا؟ عام مشاہدہ یہ ہے کہ خواہ کتنا ہی بلند آواز مقرر ہو، اس کی آواز کا حلقہ اثر 200-400 آدمیوں سے زیادہ نہیں ہوتا۔ پھر یہ 10,000 انسان حضرت محبوب الہی کی تقریر سے کس طرح فیضیاب ہوتے تھے؟ اس سلسلے میں دنیا دار اور مادہ پرست لوگوں کا خیال ہے کہ حضرت نظام الدین اولیاء کے درس سے حاضرین کی ایک محدود تعداد مستفیض ہوتی تھی، باقی لوگ اب محض اپنی عقیدت سے مجبور ہو کر بیٹھے رہتے تھے اور حضرت محبوب الہی کی زبان مبارک سے ادا ہونے والا ایک لفظ بھی ان کی سماعتوں تک نہیں پہنچتا تھا۔ جو لوگ صرف ظاہری اسباب اور وسائل پر یقین رکھتے ہیں انہیں یہ عقلی توجہ مطمئن کر سکتی ہے، مگر اہل نظر حضرات اسے تسلیم نہیں کرتے۔ ان کا عقیدہ ہے اور 100% درست ہے کہ حضرت نظام الدین اولیاء کی تقریر سے مجلس میں حاضر ہونے والا ایک ایک شخص استفادہ کرتا تھا۔ آپ کی آواز مبارک نزدیک و دور یکساں سنائی دیتی تھی اور یہی حضرت نظام الدین اولیاء کی کرامت ہے۔ ٹھٹہ میں شاہجہاں کے دور کی ایک ایسی مسجد آج بھی موجود ہے جس میں ہزاروں افراد نماز پڑھا کرتے تھے۔ جب خطیب کوئی تقریر کرتا یا جمعے کا خطبہ پڑھتا تو آخری صف میں بیٹھنے والے نمازیوں کو بھی اس کی آواز سنائی دیتی تھی۔ ماہرین تعمیرات کی نظر میں یہ انجینئرنگ کا ایک بے مثال کارنامہ ہے۔ مسجد کی محراب اور دیواریں اس زاویے سے بنائی گئی ہیں کہ انسانی آواز در و بام سے ٹکرا کر اس طرح گونجتی ہے کہ مسجد کے آخری حصے میں بیٹھنے والا شخص بھی اس آواز کو پوری صحت اور صفائی کے ساتھ سن لیتا ہے۔ اسی طرح 10,000 آدمیوں تک اپنی آواز کو پہنچانا حضرت محبوب الہی کا کمال روحانی تھا، جو سلسلہ چشتیہ کے حوالے سے ہندوستان میں معرفت کے عظیم ترین انجینئر تھے۔ حاضرین مجلس کو جاڑوں کے موسم میں کوئی تکلیف نہیں ہوتی تھی، لیکن گرمی کا زمانہ شائقین درس پر بہت گرا گزرتا تھا۔ خانقاہ کے صاحبان میں اتنے لوگوں کے بیٹھنے کی گنجائش نہیں تھی۔ ایک دن حضرت نظام الدین اولیاء کا درس جاری تھا کہ لوگ آ کر جلدی دھوپ میں بیٹھنے لگے۔ حضرت محبوب الہی نے یہ منظر دیکھا تو اپنا درس روک دیا اور حاضرین کو مخاطب کر کے فرمانے لگے، لوگوں ذرا قریب قریب ہو کر بیٹھو۔ دراصل ہوتا یہ تھا کہ اگلی صف کی حاضرین پاس ادب کی وجہ سے حضرت نظام الدین اولیاء سے ایک مخصوص فاصلے پر بیٹھتے تھے، نتیجتاً خاصی جگہ خالی رہ جاتی تھی۔ اسی طرح باقی صفوں کے لوگ بھی کھل کھل کر بیٹھنے کی کوشش کرتے تھے۔ ایک تو صاحبان مختصر اور دوسرے لوگوں کا ہجوم، یہاں تک کہ آخر میں آنے والوں کو تپتی دھوپ میں بیٹھنا پڑتا تھا۔ اسی تکلیف دہ صورتحال کو دیکھ کر حضرت محبوب الہی نے یہ حکم دیا تھا कि लोग मिलकर बैठा करें। फिर जब भी इस किस्म की सूरत हाल पेश आती तो हज़रत निज़ामुद्दीन औलिया बावाज़े बुलंद फरमाते, लोगों ज़रा पास पास हो जाओ ताकि दूसरे लोग भी साए में बैठ जाएं। तुम्हें नहीं मालूम कि धूप में बैठे तो वो हैं मगर जलता मैं हूँ। यही हकीकी सूफियत और यही है मनसब दरवेशी कि ज़ख़म किसी और के जिस्म पर आए मगर उसकी खलिश दरवेश को अपने दिल पर महसूस हो। जो लोग दरवेशों को सहल पसंद और गोशा नशीन कहकर सूफियों का मजाक उड़ाते हैं उन्हें हज़रत निज़ामुद्दीन औलिया के कौल मुबारक पर गौर करना चाहिए कि राह सलूक की ये मंजिल आसान है या दुश्वार। धूप में बैठे कोई और लेकिन जले कोई और, ये इंसानी ज़िंदगी का मुश्किल तरीन मरहला है। आज जिन महज़ब कौमों या अफराद को खिदमत खल्क का दावा है वो सिर्फ एक बार भी इस कैफियत का अमली सबूत नहीं दे सकते, मगर हज़रत महबूब इलाही वो मर्द दरवेश हैं जो 95 साल तक साए में बैठ कर भी धूप में जले हैं। यहाँ एक दरवेश का किसी दूसरे दरवेश से मवाजना मंजूर नहीं, मगर यह हकीकत है कि तसव्वुफ की तवील तरीन तारीख में चंद बुजुर्ग ही ऐसे गुजरे हैं कि जो अपने दिलों में मजहब इस्लाम मखलूक खुदा का इस कदर दर्द रखते थे कि एक हज़रत गौसे आज़म सैदना शेख अब्दुल कादिर जियानी और दूसरे हज़रत निज़ामुद्दीन औलिया धूप में बैठे तो वो हैं मगर जलता मैं हूँ। यही एक मुख्तसर फ़िक्रा हज़रत निज़ामुद्दीन औलिया के किरदार की बुलंदी और रूहानी अजमत को समझने के लिए काफ़ी है अगर लोगों के जहन कुशादा और दिल रोशन हों। अलाउद्दीन खिलजी के हवाले से हमारे कारीन के जहनों में एक सवाल उभर सकता है कि जलालुद्दीन खिलजी की तरह वो भी एक मोहसिन कश हुक्मरान था, फिर वह हज़रत निज़ामुद्दीन औलिया के हल्के दुआ में किस तरह शामिल हो गया था। ये एक अहम सवाल है जिसके जवाब में कई तौजीहात पेश की जा सकती हैं। मिसाल के तौर पर एक बदकिरदार इंसान होते हुए भी सुल्तान अलाउद्दीन बुजुर्गान दीन से बेहद अकीदत रखता था और ख़ास तौर पर हज़रत महबूब इलाही की ज़ात तक तो इसकी अकीदत गुलामी का इख्तियार कर गई थी। इसलिए हज़रत निज़ामुद्दीन औलिया सुल्तान को दिल से नापसंद करते हुए भी यकसर नज़रअंदाज नहीं कर सकते थे। मोहब्बत एक गुनाहगार की हो या किसी पारसा की, मोहब्बत बहरहाल मोहब्बत है और वो अपने अंदर एक ख़ास तईद रखती है। हज़रत निज़ामुद्दीन औलिया तो वो मर्द बुजुर्ग थे जो अपने दुश्मनों को भी दुआएँ दिया करते थे, फिर आप एक मोहब्बत करने वाले को किस तरह फरामोश कर सकते थे। हज़रत महबूब इलाही और सुल्तान अलाउद्दीन के ताल्लुक का जायज़ा लेते वक्त इस हकीकत को हम पेश नज़र रखा जाए कि हज़रत निज़ामुद्दीन औलिया ने इस वक्त दुआ की जब लश्कर इस्लामी खतरात में घिर जाता था। इस तरह अहले नज़र समझ सकते हैं कि हज़रत महबूब इलाही की दुआओं का मरकज़ सुल्तान की ज़ात नहीं था। हज़रत निज़ामुद्दीन औलिया के मुखालफीन भी किसी मोतबर तारीखी रिवायत से ये बात साबित नहीं कर सकते कि हज़रत महबूब इलाही ने फरमा रवाए हिंद की बुलंदबाली के लिए दस्त दुआ बुलंद किया हो। इसके अलावा तारीख के औराक में ये तल्ख तरीन हकीकत भी महफूज है कि सुल्तान अलाउद्दीन ने अपनी पूरी ज़िंदगी में एक बार भी हज़रत निज़ामुद्दीन औलिया से ये दरख्वास्त नहीं की कि वो इसकी हिदायत और रहनुमाई के लिए दुआ फरमाएं। सुल्तान खुशकस्मत होते हुए भी एक बदनसीब इंसान था, चश्मे आबो हयात के करीब रहते हुए भी वो आखिरी सांस तक प्यासा रहा और इसी तशनगी के आलम में मर गया। सुल्तान शमसुद्दीन अल्तुतमिश हज़रत कुतुब की खिदमत में रहकर खुद भी वली बन गया, मगर अलाउद्दीन की तकदीर में ये सादत नहीं थी। उसने जब भी हज़रत महबूब इलाही के सामने अपना दामन मुराद फैलाया तो उसके होंठों पर एक ही इल्तिजा होती थी कि लश्कर इस्लाम गालिब रहे। सुल्तान की ये दरख्वास्त बज़ाहिर अपने रूज व इक़्तदार के तहफ़ के लिए होती थी, मगर तरे पर्दा इस इल्तिजा में मुसलमान हिंद का इज्तमाई मफाद पोशीदा होता था। अलगर्द इन तारीखी हवालों से ये बात साबित हो जाती है कि हज़रत निज़ामुद्दीन औलिया अलाउद्दीन की सरबुलंदी के लिए नहीं बल्कि मिल्लत इस्लामिया की सरखरोई के लिए दुआएं फरमाते थे। यहाँ हमारे कारीन को एक और अहम नुक्ता भी जहन नशी कर लेना चाहिए कि सुल्तान अलाउद्दीन की ज़िंदगी के बाद पहलू बहुत तारीख थे। हज़रत महबूब इलाही तो एक मर्द कामिल थे, सुल्तान की इस बेराहरवी को कोई आम साहिब किरदार भी बर्दाश्त नहीं कर सकता था। इसके बावजूद हज़रत निज़ामुद्दीन औलिया और अलाउद्दीन के दरमियान जिस कदर भी रस्म व राह थी उसका बुनियादी सबब हज़रत अमीर खुसरो थे। हज़रत महबूब इलाही की बारगाह जलाल में हज़रत अमीर खुसरो को क्या मुकाम हासिल था इसका अंदाज़ा हज़रत निज़ामुद्दीन औलिया के अक़वाल मुबारक से होता है। आप फरमाया करते थे, अगर क़यामत में मुझसे सवाल किया गया कि निज़ामुद्दीन तू दुनिया से क्या लेकर आया है तो मैं अर्ज़ करूँगा कि तुर्क के सीने का सोज लाया हूँ। हज़रत महबूब इलाही हज़रत अमीर खुसरो को कभी तुर्क और कभी तुर्क ज़्यादा कहकर पुकारते थे। मोतबर रिवायत है कि हज़रत निज़ामुद्दीन औलिया कभी कभी इन अल्फाज के साथ दुआ मांगा करते थे, کہ اے اللہ اس ترک کے سوزے دروں کے طفیل مجھے بخش دے۔ حضرت نظام الدین اولیاء کا معمول تھا کہ جب رات کے وقت اپنے حجرے میں تشریف لے جاتے تو پھر کسی کو اندر آنے کی اجازت نہ ہوتی، لیکن حضرت امیر خسرو کی آمد و رفت پر کوئی پابندی نہیں تھی۔ امیر جس وقت چاہتے بلا تکلف اپنے پیر و مرشد کی خدمت میں حاضر ہو جاتے۔ یہ ایک منفرد اعزاز تھا جو حضرت نظام الدین اولیاء کے مریدوں میں امیر خسرو کے سوا کسی کو حاصل نہیں تھا۔ ایک بار حضرت محبوب الہی نے حضرت امیر خسرو کے بارے میں یہ شعر بر سر مجلس پڑھا اور اپنی بزرگانہ محبت کا اظہار اس طرح فرمایا، گر برائے ترک 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 کم آرا بر ترک نن، گر برائے ترک ترک کم آرا بر تاریک نہند، ترک تارو گیرم و ہرگز نہ گیرم ترک ترک۔ یعنی اگر میری پیشانی پر آرا رکھ دیا جائے اور کہا جائے کہ اپنے ترک یعنی خسرو کو چھوڑ دو تو میں اپنی پیشانی کو چھوڑ دوں گا مگر اپنے ترک کو ہرگز نہیں چھوڑوں گا۔ حضرت نظام الدین اولیاء کی یہ بے پناہ شفقت بے سبب نہیں تھی۔ خود امیر خسرو بھی اپنے پیر و مرشد سے اس قدر محبت کرتے تھے کہ رائے سلوک میں اس محبت کی مثالیں خال خال ہی نظر آتی ہیں۔ کبھی کبھی ایسا ہوتا کہ امیر خسرو حضرت محبوب الہی کے حجرے مبارک میں حاضر ہوتے، دست بستہ خاموش بیٹھے رہتے، اور جب پیر و مرشد کا حکم ہوتا تو دیگر شعرا کا عارفانہ کلام سناتے یا حضرت نظام الدین اولیاء کے حزب ارشاد اپنی کوئی غزل نظر کرتے۔ پھر جب پیر و مرشد فرماتے تو حضرت امیر خسرو اپنے گھر چلے جاتے، اور کبھی ایسا بھی ہوتا کہ باتیں کرتے کرتے حضرت نظام الدین اولیاء کی آنکھ لگ جاتی تو امیر خسرو اپنے پیر و مرشد کے پیروں پر سر رکھے رکھے سو جاتے۔ ایک بار کئی ماہ تک حضرت امیر خسرو کو اذن باریابی نہیں ملا۔ پھر جب اس سعادت سے سرفراز ہوئے اور حضرت محبوب الہی نے خسرو کو حجر مبارک میں طلب فرمایا تو آپ شدید جذبات میں رونے لگے۔ حضرت نظام الدین اولیاء نے اس گریہ زاری کا سبب پوچھا تو امیر خسرو نے بڑی وارفتگی کے عالم میں عرض کیا، غریب خسرو اس حسرت میں کئی راتوں سے جاگ رہا ہے کہ حضور کے تلووں پر اپنی آنکھیں رکھ کر سوئے۔ اس محبت و عقیدت کی زندہ مثال وہ مشہور تاریخی واقعہ ہے جو سلطان علاء الدین کے دور حکومت میں پیش آیا۔ اس واقعے کی تفصیل یہ ہے کہ دہلی سے دور رہنے والے ایک مفلس شخص نے حضرت نظام الدین اولیاء کی غریب نوازی اور لطف و عنایت کے بارے میں بے شمار واقعات سنے تھے۔ کہنے والے کہا کرتے تھے کہ بظاہر تاج شاہی سلطان علاء الدین کے سر پر سایہ فگن ہے، مگر حقیقت میں ہندوستان کے بادشاہ تو صرف حضرت محبوب الہی ہیں۔ ان کے آستانے پر حاضر ہونے والا کوئی بھی ضرورت مند خالی ہاتھ واپس نہیں آتا۔ اس مخلص و نادار شخص نے جب حضرت نظام الدین اولیاء کی کرم نوازیوں کے قصے سنے تو وہ بیچارہ کئی دن کا پیدل سفر طے کر کے دہلی پہنچا اور حضرت محبوب الہی کی بارگاہ جلال میں حاضر ہوا۔ اس وقت حضرت نظام الدین اولیاء اپنے مریدوں کو حدیث پاک کا درس دے رہے تھے۔ آپ نے ایک بدحال شخص کو خانقاہ کے دروازے پر حیران و پریشان کھڑا دیکھا تو ہاتھ کے اشارے سے اندر آ کر بیٹھ جانے کے لیے کہا۔ پھر جب حدیث پاک کا درس ختم ہو گیا اور حاضرین مجلس اپنے گھروں کو چلے گئے تو حضرت محبوب الہی نے اس مخلوق الحال شخص کو اپنے قریب بلایا اور نہایت شفقت آمیز لہجے میں آمد کا سبب دریافت کرنے لگے۔ میں نے اپنی زندگی بہت بدحالی میں بسر کی ہے لیکن آج تک کسی کے سامنے دست طلب تراز نہیں کیا، شاید میں آخری سانس تک بھی اپنا دامن نہ پھیلاتا، مگر میری زندگی کی سب سے بڑی ضرورت نے مجھے آپ کے آستانے عالیہ تک آنے کے لیے مجبور کر دیا ہے۔ وہ مفلس و نادار شخص اب بھی اپنی دل کی بات کہتے ہوئے جھجک رہا تھا۔ شرم دامنگیر تھی اس لیے اس کی گفتگو کا انداز بہت پیچیدہ تھا۔ حضرت محبوب الہی نے اپنے باز خدام کی طرف دیکھا جو اس وقت وہاں موجود تھے۔ خدام اٹھ کر چلے گئے۔ اب وہاں آپ کے اور ضرورت مند شخص کے سوا کوئی تیسرا فرد موجود نہیں تھا۔ برادر من، تمہیں جو کچھ کہنا ہے بلا تکلف کہہ ڈالو، اب یہاں کوئی غیر نہیں ہے، میں تو خود تمہارا عزیز ہوں، مجھے اپنا سمجھ کر وہ بات کہہ دو جو تمہاری زبان تک آتے آتے اچانک رک جاتی ہے۔ پرسش حال کے اس انداز پر وہ شخص زار و قطار رونے لگا۔ شیخ، میں سید زادہ ہوں، ساری عمر محنت مزدوری میں گزری، مگر اب تین بیٹیاں جوان ہو چکی ہیں، کوئی اہل غیرت نہیں آتا کہ میری خاندانی شرافت کو معیار بنا کر مجھ سے رشتہ جوڑے، سب لوگ قیمتی جہیز طلب کرتے ہیں اور پرتکلف دعوتوں کا اہتمام چاہتے ہیں، میں کیا کروں، مجھے تو دو وقت کی روٹی بھی بڑی مشکل سے ملتی ہے۔ اتفاق سے میرے ایک رفیق نے مجھے آپ کے بارے میں بتاتے ہوئے کہا تھا کہ آپ ہندوستان کے بے تاج بادشاہ ہیں اور آپ کے دروازے سے کوئی ضرورت مند نامراد واپس نہیں جاتا، یہی سوچ کر میں آپ کی خدمت میں حاضر ہوا ہوں۔ میرے بھائی، تمہیں یہ کسی نے غلط بتایا کہ میں ہند کا بے تاج بادشاہ ہوں، درویشی میں تو تاج کا تصور ہی حرام ہے اور شہنشاہ بھی صرف اللہ تعالیٰ ہی کی ذات ہے، मैं तो इसकी अजीम शान सल्तनत में रहने वाला एक अदना इंसान हूँ, जिससे उसने अपनी रहमत लाजवाल के साइबान में छुपा रखा है। ना मैं यहाँ कुछ लेकर आया था और ना अपने साथ कुछ लेकर जाऊँगा। जो कुछ है सब उसी का है, और वो अपने लामहदूद खजानों में से जिस बंदे को जितना चाहता है बख्श देता है। ये कहकर हज़रत निज़ामुद्दीन औलिया ने अपने खादिम खास ख्वाजा इकबाल को तलब फरमाया। फिर सरगोशी के अंदाज में फरमाया, इकबाल तुम्हारे पास जो कुछ जर नकद है वो ले आओ। खानकान में आने वाले तमाम तहाइफ और नजरात ख्वाजा इकबाल की तहवील में रहते थे। इस रकम से लंगर खाने के अखराजात पूरे होते थे और हाजतमंदों की खाली झोलियाँ भरी जाती थीं। ख्वाजा इकबाल पीरो मुर्शिद का हुक्म सुनकर वापस चले गए। थोड़ी देर बाद वापस आए तो बहुत उदास थे। ख्वाजा इकबाल ने झुके हुए सर के साथ के कहा कि आज इत्तेफाक से एक टिंका यानी एक सिक्का भी मौजूद नहीं है। जिस कदर भी रकम थी उससे मदबख का सामान खरीद लिया गया। हजरत निज़ामुद्दीन औलिया ने ख्वाजा इकबाल को हुक्म देते हुए फरमाया, अब जो भी नजर या तोहफा आए उसे मेरे पास ले आओ। फिर जब ख्वाजा इकबाल वापस चले गए तो हजरत महबूब इलाही ने अपने मेहमान को तसल्ली देते हुए फरमाया, तुम परेशान ना हो, अल्लाह का अरसाज़ आला है और वही दस्तगीर व मुश्किल कुशा है। मुझे उसकी ज़ात पाक पर यकीन कामिल है कि वो करीब तुम्हारी हाजत रवाई करेगा। इंशाल्लाह तुम्हारी बच्चियों की शादी हज़्ब मंशा हो जाएगी। आसाना काह में जिस कदर तहाई की नज़रें आएंगी उस सब पर तुम्हारा हक होगा। हजरत निज़ामुद्दीन औलिया के इस फरमान के बाद अजनबी मेहमान मसरूर व मुतमईन हो गया। बड़े वालेहाना अंदाज में कहने लगा, शेख दोनों जहाँ में आपका मरतबा बुलंद हो, मैंने जैसा सुना था वैसा ही पाया। हज़रत निज़ामुद्दीन औलिया ने मेहमान की ज़बान से अपनी तारीफ सुनी तो गुफ्तगू का मौजू बदल दिया कि दिल्ली का कोई अमीर नज़र भेजे तो आप इस मजबूर अपनी हाजिर रवाई कर सकें। अब इसे इत्तेफाक ही कहा जाए कि उस दिन एक शख्स भी कोई तोहफा या नज़र लेकर हज़रत महबूब इलाही की बारगाह में हाजिर नहीं हुआ। ये बड़ी ताज्जुब खेज बात थी। जब से हज़रत निज़ामुद्दीन औलिया पर फतूहात का दरवाज़ा खुला था उस रोज़ से लेकर आज तक कोई दिन ऐसा नहीं गुजरा था कि खानकाह में हज़ारों की रकम ना आई हो। आखिर जब रात हो गई और हज़रत महबूब इलाही ईशा की नमाज से फारिग हो गए तो आपने अजनबी मेहमान से माजरत ख्वाहाना लहजे में फरमाया, सैयद मैं बहुत शर्मिंदा हूँ कि तुम्हारा नहायत कीमती वक्त हालत इंतज़ार में गुजर गया। फिर भी इंसान को सब्र करना चाहिए कि सब्र ही सलामती का रास्ता है और सब्र ही में इंसान की निजात है। तुम कल भी इस फ़कीर के मेहमान रहोगे, देखें कल पर्दे गैब से क्या ज़ाहिर होता है। इसके बाद निज़ामुद्दीन औलिया ने ख्वाजा इकबाल को हुक्म दिया कि मेहमान के लिए बतौर ख़ास शबस्ती का इस्तेमाल किया जाए। दूसरे दिन वही ज़रूरतमंद इंसान सुबह से शाम तक हज़रत महबूब इलाही की खिदमत में हाजिर रहा, मगर इत्तेफाक से उस रोज़ भी कोई अकीदतमंद नज़र लेकर नहीं आया। ये बड़ी अजीब सूरत हाल थी जिसे खानकाह में रहने वाले हर शख्स ने पूरी शिद्दत के साथ महसूस किया। हज़्ब मामूल ईशा की नमाज के बाद हज़रत निज़ामुद्दीन औलिया ने अपने मेहमान से माजरत करते हुए फरमाया, मेरे भाई आज का दिन भी यूं ही गुजर गया, मगर तुम आसुर्दा खातिर ना हो, एक दिन और इंतज़ार कर लो, इंशाल्लाह कल कोई ना कोई तब्दील ज़रूर पैदा हो जाएगी। मेहमान अदब व एहतराम के सबब खामोशी से उठ गया, लेकिन उसका चेहरा बता रहा था कि वो अंदरूनी कर्ब में मुब्तला है। हजरत महबूब इलाही हर तरह उसकी पजीराई कर रहे थे। खानकाह में क़याम करने वाला हर शख्स संगी फर्श पर सोता था, मगर हजरत निज़ामुद्दीन औलिया ने मेहमान के लिए पलंग और नरम बिस्तर का इंतज़ाम किया था ताकि एक आली नसब सैयद की खातिर मदारत में कोई कमी ना रह जाए। मगर वो शख्स इस ज़ाहरी तवज्जो से मुतमईन नहीं था। एक कसीर रकम उसकी ज़रूरत थी और रकम के हुसूल के आज़ार दूर दूर तक नज़र नहीं आ रहे थे। फिर जब वो सैयदज़ादा अपने बिस्तर पर दराज हुआ तो उसकी नज़रों के सामने तीन जवान बेटियों के चेहरे उभर आए। सैयद के दिल में दर्द की एक तेज लहर उठी और फिर ये लहर इसके पूरे वजूद पर मुसल्लत हो गई। तीसरे दिन सैयदजादे ने फजर की नमाज हजरत निज़ामुद्दीन औलिया के साथ अदा की। फिर आने वाले अकीदतमंदों के हजूम में इजाफा होता गया, मगर इनमें कोई एक शख्स भी नज़र या हदिया लेकर नहीं आया था। सैयदजादे की मायूसी बढ़ने लगी, आंखों में कई बार अक्से शिकायत उभरा, मगर इत्राम शेख के पेनशी नज़र होठों को चुंबिश ना हो सकी। दिन आहिस्ता आहिस्ता गुजरता रहा। खानकाह में हाजिरी देने वाले अकीदतमंदों की तादाद बिला मुबालगा हज़ारों तक पहुँच गई, मगर इसे इत्तेफाक ही कहा जाएगा कि नज़र या तोहफे के नाम पर मुसलसल तीन रोज से एक दरहम या दिनार या तिनका हजरत महबूब इलाही की खिदमत में पेश नहीं किया गया था। ये सूरत हाल सैयदजादे के लिए बहुत फिक्र अंगेज थी और ख़ुद हजरत निज़ामुद्दीन औलिया भी अफसरदा नज़र आ रहे थे। यहाँ तक कि शाम हो गई।
फिर मगरिब की नमाज के बाद हजरत महबूब इलाही ने सैयदजादे को अपने हुजरे मुबारक में तलब किया। अजनबी मेहमान का ख्याल था कि शायद दिल्ली का कोई अमीर कीमती नजर लेकर आया होगा और हजरत निजामुद्दीन औलिया वही नजर उसे तन्हाई में पेश करना चाहते होंगे। किसित नंबर 39 का यहाँ इख्तिताम होता है। बकिया किताब अब आप किसित नंबर 40 में समाप्त फरमाइए।